کسی اور आपके सामने आ रहे हैं, इज्तिमा के अंदर आ रहे हैं, मुआशरे के अंदर आ रहे हैं, और जो घर में पहुंचे और इस तरह के राजनीतिक देखिए कि परवरदिगार मुतहार कितना एहतमाम करता है कि हमारे नबी जब इज्तिमा में आए दुनिया की तमाम आलूदगियों से पाक व पाकीज़ा हो, चूंकि अगर पाक व पाकीज़ा नहीं होगा तो मुआशरे में किस तरह पाक व पाकीज़ा रहेगा, क्योंकि हमने इसकी जिम्मेदारी लगाई है कि ये मुआशरे को पाक व पाकीज़ा करे। इसलिए इस इब्राहिम को इतना पाक व पाकीज़ा रखा, खार में रखा, बेहतरीन और पाक व पाकीज़ा खाने का इंतजाम किया, पाक व पाकीज़ा माहौल का इंतजाम किया ताकि 12-13 बरस तक पाक व पाकीज़ा रहे, और अब जब मुआशरे के अंदर आए तो पाकीज़गी फैलाए।
अगर इस्लाम इबादत को आदत बनाना चाहता तो पांच औकात की नमाज की
برکت برابر بٹھی جائے۔ تو آج اوقات کی نماز کی برکتیں مختلف اس لیے رکھی گئی ہے تاکہ تمہیں ایک ہی طرح کی نماز پڑھنے کی عادت نہ ہو جائے، تم سوچو کہ کس کے سامنے کھڑے ہو۔ اسی لیے جمعے کو جمعے کی نماز رکھی گئی ہے، عید کو عید کی نماز رکھی گئی ہے، مختلف نمازوں کا طریقہ مختلف رکھا گیا ہے۔ وجہ کیا ہے؟ وجہ یہ ہے کہ عادت نہ ہو تمہیں نماز پڑھنے کی، بلکہ جب بھی کھڑے ہو تب یہ سوچ کر کے کھڑے ہو کہ اگر اللہ اکبر کہہ رہا ہوں تو واقعی وہ سب سے بڑا ہے اور اس کے علاوہ جو کچھ بھی ہے وہ اس کے سامنے بہت چھوٹا ہے۔ اس تصور کے ساتھ نماز پڑھنے کی بس چونکہ عادت نہیں پڑی تھی اب تک کسی بھی چیز کی گراہیم کو، تو اب جو آئے فطرت پر باقی، اور جب فطرت پر باقی تو سوالات جیسے ہی داخل ہوئے گھر میں، اب گھر حاضر کر رہے ہیں، حاضر چچا ہے اور چچا کے گھر میں رہائش پذیر ہے، والد دنیا سے چلے گئے یتیم ہیں، اور چچا سے مخاطب ہو کر کے کہنے لگے مہادیو نواسیر اللہ تی عطا اللہ عارف ہوں کہ اس منزل تک انشاءاللہ ہم کی گفتگو میں پہنچیں گے۔ آج جب حاضر آئے تو حاضر کا اور حاضر کے بچوں کا یعنی ابراہیم کے چچا کا اور کزنز کا کام کیا تھا کہ وہ بت بنایا کرتے تھے اور بہترین بت بنایا کرتے تھے، یعنی اس زمانے میں جو بہترین بتوں کی فیکٹری تھی یا کارخانہ تھا وہ حاضر کا کہتا، یعنی اگر کسی کو بہت خوبصورت بت خریدنا ہوتا تھا، بہت ہی کوالٹی والا بت خریدنا ہوتا تھا تو وہ حاضر سے خریدتا تھا۔ یہ ساری باتیں روایات میں موجود ہیں کہ جو میں مختلف روایات کا خلاصہ آپ کے سامنے پیش کرتا ہوں۔ آگے بڑھا آئے اور آنے کے بعد اب آپ محسوس کر سکتے ہیں اس ماحول کو کہ جب گھر میں سب ایک کام کر رہے ہیں تو چھوٹے بچے بھی کوئی کام کرنے لگ جاتے ہیں۔ اب حضرت ابراہیم آئے تو کیا دیکھا کہ چچا بھی دودھ بنا رہے ہیں، کزن بھی دودھ بنا رہے ہیں، گھر میں دودھوں کا کارخانہ ہے، مٹی رکھی ہوئی ہے، کئی ریت رکھی ہوئی ہے، کئی سانچے رکھے ہوئے ہیں اور دودھ بنانے کا کام ہو رہا ہے، سروشا دودھ بن رہے ہیں چھوٹے بڑے ہر سائز کے۔ تو اب حضرت ابراہیم بھی آ کر کے بیٹھ گئے اور حضرت ابراہیم نے بت بنانا شروع کر دیا۔ اب جو بت بنایا تو اتنا خوبصورت، اتنا کوالٹی والا، اتنا اچھا کہ اب حضرت ابراہیم کے چچا آزر حضرت ابراہیم کی والدہ سے، یعنی حضرت ابراہیم کی والدہ سے جنہوں نے 12-13 سال تک خواب میں پالا تھا، ان سے مخاطب ہوئے اور چڑھا۔ اس کو میں حدیث سے روایت سے امام صادق کے کلام سے آپ کے سامنے پیش کرتا ہوں، کافی روایت موجود ہے۔ سلام پر محمد و آل محمد۔ فقال آزر لمؤمن، آزر نے کہا ابراہیم کی ماں کے لیے، ابھی پہلے ہی کافی کی روایت کے جملے ہیں جو میں آپ کے سامنے پیش کر رہا ہوں۔ فقال آزر لمؤمن، امام صادق فرماتے ہیں کہ آزر نے کہا ابراہیم کی ماں سے، انی لارجو ان اصیب خیرا ببرکت ابنک ھذا، کہ اب جو ہے ہمارے حالات اچھے ہونے والے ہیں، پیسے کی لین دین ہونے والی ہے، ہمارا کاروبار خوب چلے گا، کیونکہ یہ 12-13 سال کا بچہ جو تم خار کو پال کر کے لائی ہو، یہ بچہ اتنا بہترین بت بناتا ہے کہ اب جب اس کا بنا ہوا بت بازار میں جائے گا تو لوگ اس کے فرشتہ ہو جائیں گے، اس کے پیچھے پاگل ہو جائیں گے، اور پھر ہم اس کے ہاتھوں سے خود پر مارا کے بیچا کریں گے، فروخت کیا کریں گے، اور وہ کہا کہ انی لارجو، مجھے امید یہ ہے، ان مصیبہ خیرت، کہ ہمیں خیر نصیب ہوگا، بے برکت ابن کی حاضر، تمہارے اس بیٹے کی ذریعے سے۔ یہ خود امام صادق کا یہ کلام دلیل بن سکتا ہے کس بات پر؟ جو بات ہماری تیسری مجلس میں گزری تھی کہ پروردگار متعال کبھی بھی اپنے نبی کے اجداد کو کافر اور مشرک قرار نہیں دیتا۔ اگر آزر کا اپنا بیٹا ہوتا تو آزر ابراہیم کی ماں سے کہتے کہ ہمارے بیٹے، لیکن لفظ ہمارے بیٹے کیا نہیں ہے، ابن کی، تیرے بیٹے اس بیٹے ابراہیم کی برکت سے ہمارے حالات اچھے ہونے والے ہیں۔ قال تو بھائی نے معلوم کرا لے ایسا ہی ہوگا ان شاء اللہ۔ اذا اخذ ابراہیم القدوم، اذا اخذ ابراہیم القدوم فكسر السنم الذي عمله ففزع ابوه من ذلك فزعا شديدا، اجل ابراہیم نے وہ بت بنا لیا، بہترین بت، باپ آزر دیکھ کر خوش چچا اما سے کہا ابراہیم کی دیکھو کتنا بہترین بناتا ہے، ہمارے حالات اچھے ہو جائیں گے۔ اب اس کے بعد حضرت ابراہیم نے اپنے ہی ہاتھوں سے وہ بنایا ہوا بت توڑ دیا، اپنے ہی ہاتھوں سے بنایا ہوا وہ خوبصورت بت توڑ دیا۔ ففزع ابوہ من ذلك فزعا شدیدا، باپ کو بہت شدید غصہ آیا، یعنی چچا کو پہلے بیان ہوا تھا کہ لفظ اب چچا کے لیے بھی استعمال ہوتا ہے اور سرپرست کے لیے بھی استعمال ہوتا ہے۔ ففزع ابوہ ان کے چچا کو من ذلك فزعا شدیدا، بہت شدید غصہ آیا کہ جس بت کو تم نے بنایا تھا اسی کو تم نے توڑ دیا۔ فقال له، حاضر نے کہا حضرت ابراہیم سے،
فقال حاضر ہو گئی،
अब आजा तो सारी की सारी कहानी एक लड़के में समझ में आ गई कि परवरदिगार ने क्या किया है और हुआ क्या। फकर आजा ने भी हाथ रख लगी यकूनो रहा को मुल्क ना हलाई गए का ये तो ही है कि जिसकी वजह से हमारा हुकूमत और हमारे मुल्क चाहिए हाथ रख लगी ये वही है यकूनो रहा को मुल्क ना कि हमारी मुल्क चली जाएगी हलाई गए इसके हाथों से। यानी क्या यानी इब्राहिम ने अभी देखा कि मैं कभी हूँ इब्राहिम ने अभी नहीं बताया कि मैं रसूल हूँ इब्राहिम ने अभी नहीं बताया कि मुझ पर सही पर नाजिल होने वाला है नहीं लेकिन जो पहला अमल है वो बता रहा है कि नबी है। जब इब्राहिम का पहला अमल ये बता रहा हो कि नबी है तो मोहम्मद मुस्तफा का मकाम क्या होगा। फिर मुस्तफा 40 साल की उम्र में नबी नहीं बनाए जाएंगे बल्कि जब दुनिया में आएंगे उसी वक्त से नबी होंगे। हजरत सामने अभी नहीं कहा रिवायत ने भी नहीं बयान किया कुरान ने भी बयान किया कब बयान किया और आखिर में जाकर के हजरत इब्राहिम ने बहुत जतन करने के बाद अपनी नबूवत का ऐलान किया। इसलिए कहा गया कि इब्राहिम शुरू में नबी मशहूर नहीं थे। शुरू में क्या मशहूर थे ये रिवायत का जुमला है कि शुरू में इब्राहिम सवाल करने वाले मशहूर थे कि बड़ा सवाल करता है हर चीज में छोड़ छुरा करता है ये क्यों वो क्यों। हजरत इब्राहिम अलैहिस्सलाम ने क्या कहा माता है तू जो तुम्हारे महबूब है जिसे तूने बनाया है जो तुम्हारी वजह से है जो तुम्हारे सबब से है इस झूठे को याद रखिएगा। इस झूठे से मुझे काम है आज की तारीख के आखिर में चार मंजिले मसाले से पहले माता नहीं तू जो तुम्हारी वजह से है जो तुम्हारे सबब से है जिसे कुदरत तुमने दी है जो तुम बना रहे हो अपने हाथों से उसकी इबादत करते हो आलम समझ में आ गया कि ये वो है कि जिसके हाथों से हमारी हुकूमत चाहिए। कैसे समझ में आ गया क्योंकि अब तक किसी बच्चे ने ये सवाल नहीं किया था जो अपने हाथों से बनाया जाए उसकी इबादत कैसे हो सकती है। लेकिन इब्राहिम को पहला बच्चा था जिसने सवाल किया था और सवाल का करना ही बता रहा था कि फितरत पर बाकी है आदतों ने आलूदा नहीं किया और जो फितरत पर बाकी रहता है वो हो रहा हो तौहीद की तरफ आगे बढ़ता है। आसर को पता था कि आदतों से आलूदा नहीं हुआ इसीलिए सवाल कर रहा है इसीलिए पूछ रहा है। मेरे अपने बच्चे भी मेरे साथ क्यों बनाते हैं लेकिन मेरे बच्चों ने कभी मुझसे सवाल नहीं किया कि बाबा ये क्यों बना रहे हैं। ये जो नतीजा आया है पूछ रहा है इसका मतलब ये है इसके अंदर फितरत पाक पाकीज़ा सालिम सलीम मौजूद है इस वजह से सवाल कर रहा है। ये वो काफी की रिवायत थी कि जिसे इमाम सादिक अलैहिस्सलाम की ज़बानी मैंने आपके सामने बयान किया। सब अपने मोहब्बत वाले तो हमारे गुफ्तगू आगे बढ़ेगी तो माता ने तुम के लफ्ज पर आगे बढ़ेगी। देखिए माता ने तुम क्या है कहा कि फितरत अगर पाको पाकीज़ा हो तुम्हारा मेरे साथ रहिएगा जरा एक मिनट। फितरत अगर पाको पाकीज़ा हो इंसान तौहीद के रास्ते पर आगे बढ़ता चला जाता है। अब इब्राहिम कह रहे हैं कि इस तौहीद के रास्ते में आगे बढ़ने पर जो कुछ भी तुमने अपनी तरफ से बना करके रुकावट रखी है जुमला मैं दोबारा तकरार करता हूँ जो कुछ भी तुमने अपनी तरफ से बना करके रुकावट रखी है क्योंकि खुदा की तरफ से इस रास्ते में कोई रुकावट नहीं। खुदा ने तुम्हें फितरत पाकीज़ा फितरत पसंद किया है पाक पाकीज़ा फितरत है आगे मकसद तौहीद है रास्ता साफ है। अगर पाक पाकीज़ा फितरत पर दाखिल जाओगे बहुत तेजी से चलते हुए तौहीद तक पहुंच जाओगे। अगर इस रास्ते में कोई हर्डल है अगर इस रास्ते में कोई रुकावट है तो तुम्हारी अपनी ईजाद की हुई है। माता ने तुमने अपने हाथों से बना करके इस बुद्ध को रास्ते में रखा है कि इस बुद्ध पर रुक जाकर खुदा तक नहीं पहुंचता। माता ने यानी जो विषय इंसान को तौहीद की तरफ बढ़ने से रोके वो है माता ने तुम तुम्हारे अपने हाथों से बनाया हुआ है तुम्हारे अपने हाथों से बनाई हुई रुकावट है तुम्हारा अपना बनाया हुआ हर्डल है इसे साइड पर कर दो खुद बहुत बढ़ते चले जाओ। मिसाल आपके सामने पेश करता हूं आजकल जमाना है जिसे हम कहते हैं एक्सीलेटर्स का ये जो सीढ़ियां लगी हुई होती हैं बड़े बड़े मॉल्स में एयरपोर्ट के अगर आप खड़े हो जाए तो खुद बहुत आपको ऊपर की तरफ ले जाती है आपको सीढ़ियां चढ़ने की जरूरत नहीं पड़ती। अब अगर कोई शख्स इस पर पहला कदम रख दे उसके बाद खुद बहुत ऊपर की तरफ बढ़ता चला जाता है। परवरदिगार कह रहा है कि हमने तुम्हें इस रास्ते पर कदम रखा हुआ पैदा किया हमने तुम्हें जब पैदा किया है तो इस एक्सीडेंट की पहली सीढ़ी पर पैदा किया। पाप पाकी का फिक्र कर रहोगे तो बहुत आगे बढ़ते चले जाओगे तौहीद की तरफ, लेकिन तुम खुद अपने हाथ से रास्ते में रुकावटें खड़ी करते हो कि जो तुम्हें इस फितरत के रास्ते पर जो खुद तुम्हें ऊपर लेकर के जाता है उस पर रुकावट आ जाए। हिम्मत रखे थे अब इस सारे मसले को तो हमारा तरीके का रहा है कि हम हजरत इब्राहिम की जिंदगी के माजरे को वाक्य को बयान करते हैं और उसके बाद फिर उसकी तस्दीक करते हैं बारे से इब्राहिम के वाक्य यानी सईद शोदा की बात है कि वो मादर है दूर जो वहां पर वो कौन सी सूरत में था यानी तौहीद के रास्ते में तुम्हारी अपनी बनाई हुई रुकावट इब्राहिम के ऐसे गिराओ और फिर खुद गिरा करके दिखाया कि जिस मरहले तक कल पहुंच गए इंशाल्लाह कि कुरान मजीद की वो आयत है आप इस सामने पेश करूंगा कि उसमें कहां से शुरू होती है कि महाल तफसीर अल्लती अतुल्ला हाफिजून अंतुम वआबाउ फी ज़लाल मुबीन। इस तरह से आयत शुरू होती है और फिर हजरत इब्राहिम को आग में डाले जाने का वाक्य है उन आयतों को इंशाल्लाह मैं आपके सामने पेश करूंगा। अब अलीजा ने गिरा देखा उसे अहले अली के वाक्य में आइए तो मादर हिदून क्या था लफ्ज मादर हिदून आपको समझ में आ गया यानी तुम्हारे अपने हाथ की बनाई हुई रुकावट तौहीद के रास्ते में इसे कहा जाता है मादर हिदून यानी जिसे तुमने खुद बनाया हो और तौहीद के रास्ते में रख दिया हो ताकि तुम तौहीद के रास्ते में आगे बढ़ सको वरना हमने तुम्हारे लिए रास्ता बिल्कुल क्लियर रखा था साफ रखा। अब अजीजा ने गिरा देखा इस मुकाम पर आइए और समझिए कि सन 60 हिजरी में हो क्या रहा था। मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम सलाम अलैहि व रहमतुल्लाह सल्लल्लाहु अलैहि व मुस्तफा लोगों को मैंने जो मिसाल आपके सामने पेश की उसी मिसाल से इस्तेफादा करता हूं कि लोगों को इस एक्सीलेटर पर चढ़ा करके गए थे मोहम्मद मुस्तफा उम्मत मुस्लिमा को इस एक्सीलेटर की इस सीढ़ी की पहले कदम पर चढ़ा करके गए थे रख करके गए थे कि अब तुम्हें कुछ नहीं करना बस आगे बढ़ते चले जाना है और इससे यहाँ वहां नहीं होना और निशानी क्या थी कि देखो इस सीढ़ी पर तुमसे आगे अली होंगे तुमसे आगे फातिमा होंगी तुमसे आगे हसनैन होंगे ये इसकी निशानी है अगर इस सीढ़ी पर रहोगे खुद ब खुद तौहीद के रास्ते पर आगे बढ़ते चले जाओ। लेकिन हुआ क्या कि उस जमाने के लोगों ने इब्राहिम के जमाने के लोगों की तरह मादर हिदून से काम लिया यानी क्या यानी अपने हाथों से तौहीद के रास्ते पर रुकावट बनाई और उस जमाने में सबसे बड़ी रुकावट क्या थी तौहीद के रास्ते में सबसे बड़ी रुकावट का नाम था यजीद इब्न मुआविया इब्न अबी सुफयान कि जो लोगों ने खुद तौहीद के रास्ते पर चला दी थी मुस्तफा जो तौहीद का रास्ता छोड़ करके गए थे उसमें यजीद की रुकावट नहीं थी कि तुमने अपने हाथों से खलीफा चुनने का जो आगाज किया था ये उसका नतीजा है कि आज यजीद जैसा तौहीद के रास्ते पर रुकावट बन गया यानी अगर उस जमाने में खुद था कि जो तौहीद तक पहुंचने से रोक रहा था तो अब इस जमाने में यजीद है कि जो तौहीद तक पहुंचने से रोक रहा क्यों क्योंकि तौहीद तक पहुंचाने वाले रास्ते में मोहम्मद मुस्तफा के वारिस की जगह अगर जो लेने की कोशिश करेगा तो वो रुकावट बन जाएगा और जिस तरह रुकावट बन गया था कि इनकार कर रहा था नबूवत का वही था और मैंने आपके सामने तजा के सवाल को बयान किया है नहीं प्लान इनका क्या था प्लान ये था कि ये जो हुकूमत नबूवत और रिसालत की वजह से बनी हाशिम के पास चली गई है और हमने इसे एक दफा छीन लिया है इसे हमेशा बाकी रखें और ये तारीख की किताबों में लिखा है इनका प्लान ये था तारीख मसूदी दूसरी तीसरी सदी हिजरी की लिखी हुई किताब यानी आज से तकरीबन 1000 साल पहले की लिखी हुई किताब और किसी शिया ने लिखी अहले सुन्नत ने लिखी और अहले सुन्नत के यहाँ जो तवारीख मोतबर मानी जा रही है जिसमें तबरी है जिसमें मसूदी है तारीख मसूदी उनमें से एक है उस मोतबर तारीख की किताब में जो अहले सुन्नत के यहाँ जिस तरह सिहाए सिद्धा मानी जाती है इस तरह तारीख की कुछ बड़ी किताबें मानी जा रही है उसमें मसूदी की लिखी हुई तारीख है उसमें यह वाक्य दर्ज है कि अबू सुफयान एक दफा शाम के मीटिंग बुलाई और मीटिंग बुलाने के बाद सबको जमा किया सबको जमा करने के बाद आंखों की बीनाई उसकी जा चुकी थी आंखों से उसको नजर नहीं आ रहा था बूढ़ा हो गया था उसको हाथ पकड़ के लाया गया बिठाया उसने अपने बराबर वाले से पूछा ये बताओ कि यहाँ पर सब बड़े मलिया वाले हैं या कोई बड़ी हाशिम का भी है या कोई बाहर का भी है तेरा इन सब अपने कोई बाहर का नहीं है। उसके बाद खुफिया ने बात की ताकि देखो हमारे हाथ से उम्मत चली गई थी नबूवत और रिसालत की वजह से बनी हाशिम। अब जब तुमने खस्त कर लिया है तो इतनी ताकत और कुवत के साथ इस उम्मत को बाकी रखो कि दोबारा बनी हाशिम के पास न चले जाए। यानी ये मंसूबा था कि तौहीद के जिस रास्ते पर रसूलुल्लाह चढ़ा करके गए थे, लगा करके गए थे, न सिर्फ ये कि उस रास्ते पर रुकावट बन रहे थे बल्कि मंसूबा ये था कि किसी तरह इस रास्ते को ऐसा टर्न दिया जाए कि ये रास्ता खुदा तक पहुंचने के बजाय शैतान तक पहुंच जाए। समझ रहे हैं उस जमाने का माहौल क्या था? ऐसे माहौल के अंदर इब्राहिम ने क्या काम किया था? खुद तोड़ दिया था। हुसैन अली खड़े हुए तब तौहीद के रास्ते में जो रुकावट बनने की कोशिश करेगा, तौहीद के रास्ते को जो यहाँ वहां करने की कोशिश करेगा उसे हम करने नहीं देंगे। क्यों? क्योंकि हम वारिस मुस्तफा हैं, हमारे पास रिसालत है, मुस्तफा की विरासत है, हम महादिना रिसाला है, रिसालत की कान है, खालिस रिसालत चाहिए तो हुसैन के दरवाजे से मिलेगी। दस्त होता रिसालत बाजार में बिक रही होगी तो नहीं खरीदना। रसूलुल्लाह बता करके कहते हैं कि रिसालत की कान कहाँ पर है, रिसालत की मालत कहाँ पर है, महादिना रिसालत कौन लोग हैं, ये कराता है कि जो महादिना रिसाला है। अब हुसैन इब्न अली इस मुकाम पर इब्राहिम के वारिस बनकर के आए और कहा कि इस मुकाम पर है तुमको कि जो तौहीद के रास्ते में तुमने जैसी किस सूरत में खड़ा किया है, इस मुकाम पर है तुमको। हुसैन इब्न अली अपना गर्दन कटा के कुर्बानी दे के वैसे ही तोड़ करके रख देगा इस तरह इब्राहिम ने अपने हाथों से उन लोगों को तोड़ दिया। ये है वो काम कि जहां तक आपको आज की मजलिस में पहुंचाना चाहता था, कल यहीं से चला के उसको आगे बढ़ाऊंगा। सल्लल्लाहु अलैहि वसल्लम मोहम्मद व आलिहि वसल्लम। यानी क्या जिंदा नहीं रहने का? यानी ये कि अगर परवरदिगार मुताल को कोई सारी गुफ्तगू जो मैं तीन चार पांच दिनों से आपके सामने कर रहा हूँ उसको खुलासे की सूरत में यहाँ पर बयान करूँ एक जुमले, ताकि इसी जुमले से मैं अपनी गुफ्तगू को आगे लेकर चल सकूँ। यानी क्या? यानी ये कि अगर मट्टी के बनाए हुए और पत्थरों के बनाए हुए बुतों को तोड़ना हो तो इब्राहिम की गार में तब्दीलियां की जाए, और अगर यजीद जैसे बुत को तोड़ना हो तो हुसैन की फातिमा के घर में तब्दीलियां की जाए। क्यों? क्योंकि जिम्मेदारी बड़ी है। कहा मट्टी का बुत है, मट्टी के बुत को तोड़ने की जिम्मेदारी इतनी बड़ी जिम्मेदारी नहीं है। उसमें जान नहीं देनी पड़ती, उसमें गला नहीं कटाना पड़ता, उसमें कुर्बानी नहीं देनी पड़ती, उसमें बच्चे कुर्बान नहीं करने पड़ते, उसमें भाई बंधुओं बांधों के लाशें नहीं देखने पड़ते। लेकिन हुसैन चूंकि तुम्हारी जिम्मेदारी बहुत बड़ी है इसलिए तुम्हारे लिए एहतमाम भी ज्यादा है। और एहतमाम क्या है? क्या तुम्हारी परवरिश हार में नहीं होगी बल्कि तुम्हारी परवरिश बहादुरों के घराने में होगी। अब तुम्हारी उंगलियों से तुम्हें दूध नहीं पिलाएंगे बल्कि फातिमा के हाथों की बनी हुई रोटियां तुम्हें खिलाएंगे। ये किस तरह एहतमाम हो रहा है वारिस इब्राहिम के आने का? सहाबा इब्राहिम के घर में हमें इस बात की परवाह नहीं है कि बुतों का काम होता हो। क्यों? क्योंकि इब्राहिम से हमें जो काम लेना है वो काम इतना बड़ा नहीं है, लेकिन चूंकि तुमसे बड़ा काम लेना है तो तुम्हारे घर में बुतों का काम नहीं होता होगा, तुम्हारे घर में आयतें उतरती होंगी। तो तकाबुल कीजिए और देखिए एक एक मरहले पर आपको हुसैन इब्न अली किस मकाम और मंजिल पर नजर आएंगे। आज सरकारी मकाम का तस्करा है अबुल फजल अब्बास, और अबुल फजल अब्बास जिसके मकाम और मंजिल तो कोई नहीं समझ सकता, जिसकी मार्फत तो कोई हासिल नहीं कर सकता, वो मकाम है। क्यों? क्योंकि सियारतनामा उठा करके पढ़िए हजरत अबुल फजल अब्बास का, इमाम मासूम उस मकाम पर फरमाते हैं कि ऐ अब्बास आपने अपनी राह को हुसैन के जरिए से खुदा पर इस तरह फना कर दिया कि उसकी कोई नजीर नहीं थी। यानी खुदा पर जान तो बहुत से लोग कुर्बान करते हैं, अपनी जान कुर्बान करते हैं, लेकिन आपका उसने इंतखाब था कि आपने खुदा पर जान को निसार करने के लिए हुसैन के रास्ते का इंतखाब किया। और जितने खूबसूरत रास्ते का आपने इंतखाब किया है आपका मकाम और मंजिल इतनी ज्यादा है। क्या मकाम और मंजिल है? امام زين العابدين يفرمع ان العباس ان الله تبارك وتعالى منزله يقتله بعجل الشهداء يوم القيامه. فاذا تيارات معناها هو شهداء لا يجعل كون شهداء يعني يكون الموضوع يخطبوها كون شهداء. ايه عايز يبقى مثلا نقول بابا سوي لي ولا حسبنا الذين قتلوا في سبيل الله يا اخوان. يعني ممكن يصير مقالة قرار كده لكن مرتا دمان نہ کرنا وہ جب قیامت کے میدان میں لائے جائیں گے اور اس دنیا کے حسین کے بعد جو شہدا تھے جب ہی وہ شہدا یعنی آدم سے لے کر کے قیامت تک جس نے بھی اللہ کے راستے پر اپنے جان کو لٹایا ہوگا ان تمام کے تمام کا شہدا بلایا جائے گا. اور جب وہ عباس کا مقام دیکھیں گے تو کہیں گے کہ عباس کا مقام کتنا بلند ہے, عباس کتنے بڑے مقام پر ہے, اے کاش ہمیں وہ مقام نصیب ہو جائے گا جو عباس کا مقام. یہ ہے منزلت ابو الفضل عباس کی. امام کے ساتھ جب نام لیا جاتا تھا امام کہتے تھے میں ابھی بنتا ہوا ہوں, میں ابھی بنتا ہوا ہوں, میں ابھی بنتا ہوا ہوں. کون؟ امام معصوم کہتا تھا کہ میرے ماں باپ کو بار بلایا ابو الفضل عباس. یہ ہے مقام ابو الفضل عباس کا. پھر حضرت ام المؤمنین سے شادی کی امیر المومنین نے تشریف لائے گھر میں, پہلے گئے حسنین کے حجرے میں, ماں بن کر کے نہیں آئی قریض بن کر کے آئی. اللہ نے معرفت امامت جس ماں میں ایسی معرفت امامت ہوتی ہے اسی کی گود سے عباس جیسے بچے تربیت پاتے ہیں, اسی کی گود میں عباس جیسے بچے پرورش پاتے ہیں. پھر حضرت ہوئی امیر المومنین کے ہاتھوں میں لا کر دیا گیا, امیر المومنین نے اٹھایا. ام المؤمنین نے کہا اے میرے والد جب سے پیدا ہوا ہے آنکھیں نہیں کھولتا. امیر المومنین نے کہا مجھے پتا ہے کہ عباس آنکھیں کیوں نہیں کھول رہا, تو مولا کیا سبب ہے؟ تو میرے حسین کو بلا کر کے لاؤ, جب حسین کی گود میں جائے گا تو آنکھیں کھولے گا. حسین کو بلایا گیا, حسین کی آغوش میں عباس کو دیا گیا, عباس نے اپنی آنکھوں کو کھولا, پہلی زیارت اپنے مولا پر آنکھ کی. زینب کبرا تشریف لائے, اپنے ہاتھوں میں اٹھایا اور کان میں کچھ باتیں کرنا شروع کری. امیر المومنین نے کہا زینب ابھی تو بھائی پیدا ہوا ہے, اب اسے باتیں کرنا شروع کر دیں, کتنی محبت ہے تمہیں اپنے بھائی سے. نانی بابا باتیں تو ہو ہی رہیں گی, باتیں تو ہوں گی اور خوب ہوں گی, لیکن بابا میں ابھی بات نہیں کر رہی, ایک امانت میرے پاس تھی جو عباس کے سپرد کر رہی. تو بیٹی تمہارے پاس کیا امانت تھی؟ کیا بابا جب اما فاطمہ مدینہ میں دنیا سے جا رہی تھی ایک دن مجھے بلا کر کے کہا تھا زینب جب عباس پیدا ہو یہ امانت اپنے پاس رکھ لو, یہ سلام کی امانت عباس تک پہنچا دینا, یہ سلام کی امانت عباس تک پہنچا دینا. بابا میں انتظار کرنا نہیں چاہتی تھی کہ عباس بڑا ہو اس کے بعد فاطمہ زہرا کا سلام پہنچاؤں, میں چاہتی ہوں آج عباس کی ولادت کے پہلے دن ہی عباس کو فاطمہ زہرا کا سلام پہنچاؤں. صحیح نصیب خوش نصیب عباس زندگی کے پہلے دن فاطمہ زہرا کا سلام پہنچا, اب عباس بڑے ہو رہے ہیں, لقب ملا قبر بنی ہاشم, بنی ہاشم کا چار, بنی ہاشم کے پورے خاندان کی جسے کہا جائے کہ مرکزی شخصیت اگر کوئی ہے تو عباس, اور قاسم اگر کسی کے گرد گھوم رہے ہیں تو عباس, اور محمد اگر کسی کے گرد گھوم رہے ہیں تو عباس, علی اکبر اگر کسی کے ساتھ چل رہے ہیں تو عباس, ایک مرکزی شخصیت بنی ہاشم کے گھرانے کی. کسی کو کوئی کام ہے, کسی کو چرچ سیکھنی ہے, کسی کو کوئی بات کرنی ہے, کسی کو حسین تک کوئی جواب پہنچانا ہے, ہر کام میں آگے آگے ابو الفضل عباس. زمانہ گزرتا چلا گیا, بہت سے ایسے موقع آئے کہ عباس نے دستہ شمشیر پر ہاتھ رکھا لیکن حسین نے ابوؤں کے اشاروں سے کہا کہ نہیں عباس ابھی وہ موقع نہیں آیا. حسن کا جنازہ اٹھا, عباس کو چلا آیا, جب تیر چلے حسین نے اشارہ کیا, عباس کی نظروں کو جھکا لیا. زمانہ آگے بڑھتا چلا گیا, خیام حسینی لگا دیے گئے دو محرم کو, شبر آیا کہ خیموں کو یہاں سے ہٹا دو. عباس نے دوبارہ اپنی تلوار کی طرف دیکھا, حسین نے ابوؤں سے اشارہ کیا نہیں عباس ابھی تو موقع نہیں ہے. اپنے ہی ہاتھوں سے لگائے ہوئے خیموں کو عباس نے اپنے ہی ہاتھوں سے اکھاڑ دیا. یہ ہے تسلیم امر مولا کی منزلت, کہ تسلیم ہو گئے, سراپا تسلیم. کیوں چون چرا نہیں پایا جاتا عباس کے پاس, سراپا تسلیم ہے ابو الفضل عباس. اور یہ وہ مقام ہے کہ جہاں پر شب عاشور حسین بن علی خیموں سے گزر رہے ہیں, خیموں سے گزر رہے ہیں, ایک خیمے کے باہر سے گزر کیا دیکھا, آستینیں پلٹی ہوئی ہیں عباس نے اور اپنی تلوار کو تیز کر رہے ہیں. بس باتیں پر پسینہ ہے اور زبان پر وہ اشعار ہے جس کا ترجمہ یہ ہے کہ ترکت پر کا سورج نمودا فکر کو عباس اپنے بازوؤں کے جوہر دکھائے گا اور بتائے گا ان لشکر والوں کو کہ عباس کسے کہتے ہیں. حسین ابن علی نے جب علی ابن ابی طالب کے جلال کو عباس نے دیکھا تو آپ سمجھ گئے کہ اس جلال کو روکنے کے لیے کسی اور کی نہیں بلکہ فاطمہ کی ضرورت ہے. فوراً قدم کر کے آئے زینب کے خیمے میں. زینب ذرا آؤ اور میں ایک کام کروں, عباس کو تلوار تیز کرنے سے روکو, مجھے آج عباس کو بابا علی کا جلال نظر آ رہا ہے. زینب چلتی ہوئی آئی, عباس کے خیمے کے باہر کھڑی ہوئی اور پکارا عباس عباس میں تلوار تیز کر رہے ہیں. دوسری دفعہ پکارا عباس عباس تلوار تیز کر رہے ہیں. تیسری دفعہ کہا عباس ماں فاطمہ تم سے مخاطب ہے. فاطمہ کا نام سنا عباس تڑپ کر اپنے مقام پر کھڑے ہو گئے. زینب کو دیکھا تب بھی بی آج تک کوئی بات نہیں ہوگی تھی, غلام کو اپنے پاس بلانی تھی. آپ آقا زادی تو چل کر کے آ گئی, کسی قاصد کو بھیج دیا ہوتا, میرے پاس کسی قاصد کو بھیج دیا ہوتا میں خود آپ کے پاس آ جاتا. کہنے عباس کام ہی ایسا ہے, کام ہی ایسا ہے کہ مجھے خود چل کر کے آنا پڑا. فاطمہ زادہ کے لہجے میں مخاطب ہوئی کہ عباس تلوار کو اپنی نیام میں رکھ دو. بس عباس سمجھ گئے کہ کیا ہونے والا ہے, تلوار کو اپنی نیام میں رکھا. انا للہ و انا الیہ راجعون. عاشورہ کا دن گزرتا چلا گیا. کیا بات ہے آپ کے شاید آپ کو تفصیل کے ساتھ اس موقع پر نہیں بیان کر سکتا, لیکن ایک کو موقع آیا جب عباس آئے اور عباس نے آنے کے بعد اپنا دو جملوں کا مرثیہ پڑھا. سنو گے عزیز, دو جملوں کا مرثیہ قیامت تک آنے والے اگر مرثیے لکھتے رہے تو عباس کے اس دو جملے کے مرثیے کا حق ادا نہیں کر سکتے. آئے عباس کے پاس اور کیوں یہ مرثیہ تھا جانتے ہو؟ قاسم حسین کے بھانجے تو عباس کے بھانجے, حسین کے بھتیجے تو عباس کے بھتیجے, اور محمد حسین کے بھانجے عباس کے بھانجے, علی اکبر حسین کے دل کا چین تو عباس کے بھی دل کا چین. حسین ایک ایک لاشا اٹھا کر کے لاتے ہیں, لیکن جب لاشا لاتے ہیں زینب آتی ہے خیمے سے باہر, بھائی گلے سے لگاتا ہے, رو لیتا ہے, آنسو بہا لیتا ہے, دل ٹھنڈا ہو جاتا ہے. لیکن عباس تو اب تک کسی سے مل کر کے نہیں رویا. عباس کا دل تو بھرا ہوا ہے, عباس تو الگ تھا کے کھڑا ہے. علی تو اب جو عباس آئے حسین کے پاس تو اپنا دو جملوں کا مرثیہ پڑھا. عباس نے دو جملوں کا مرثیہ پڑھا, کہا مولا ذاقت قلبی. اب عباس کا سینہ بہت تنگ ہو گیا ہے, اب عباس کے سینے میں اور گنجائش باقی نہیں ہے مولا. اب عباس کا دل پھٹا جا رہا ہے, اب عباس کا جگر منہ کو آ رہا ہے. وقلت فعلتی, اور اے مولا میں نے جتنے منصوبے بنائے تھے نا اب وہ مجھے سب ناکام ہوتے ہوئے نظر آ رہے ہیں. مولا سمجھ گئے یہ وہ مقام ہے کہ اب اگر عباس کو روکا دل پھٹ جائے گا عباس کا. عباس سے برداشت نہیں ہوتا کہ گھوڑوں کی ٹاپوں کی آوازیں زینبوں میں کلثوم کے دلوں کو دہلائے. ایک دفعہ کانوں کے آتش کی آوازیں آئیں کہ جاؤ عباس پانی کی نالی کا اہتمام کرو. آئے خیمے میں عجیب منظر دیکھا. میں اپنے عقیدے کا ایک جملہ آپ کی خدمت بیان کرنا چاہتا ہوں, کسی روایت کا جملہ نہیں ہے, ایک جملہ آپ کی خدمت پیش کرنا چاہتا ہوں. عباس دریا کے کنارے مرے نہیں ہیں بلکہ عباس یہ منظر دیکھ کر کے مر گئے ہیں. منظر کیا تھا عزیزوں محسوس کرو گے؟ عباس کی نظروں سے اس منظر کو دیکھو. عباس نے جب اس خیمے کا پردہ اٹھایا جس میں مشکیزے رکھے جاتے تھے تو عجب منظر دیکھا. مشکیزے جب زمین پر رکھے جاتے ہیں تو مشکیزوں کے پانی کی وجہ سے زمین تر ہو جاتی ہے, نرم ہو جاتی ہے. جب وہ زمین سوکھ جاتی ہے اس کے بعد بھی اس کی مٹی میں وہ نمی باقی رہتی ہے. عباس نے ایک منظر دیکھا کہ حسین کے بچے اپنا کرتا اتارے ہوئے زمین پر موجود اس مٹی کی نمی سے اپنے سینوں کو ٹھنڈا کر رہے ہیں. خدا کی قسم عباس کے لیے بہت بڑا امتحان تھا. عباس جس لشکر میں ہو وہ حسین کے بچوں پر پیاس کا یہ عالم آ جائے. ایک دفعہ مشکیزے کو اٹھایا, اب چلے عباس تراہی کی طرف. کسی میں جرات اور ہمت نہیں ہے کہ عباس کے سامنے آئے. عباس نے مشق کری. حدیث کہتے ہیں دریا نے ایسا توڑ ہوا کائنات میں تسمہ پکڑ کے مشق کری ایک ہاتھ میں. سیراب جب تلک کے شہر بہر بننا ہو منظور یہ تھا ہاتھ بھی پانی سے ترنا ہو. عباس نے ہاتھوں کو بھی پانی میں نہیں ڈالا بلکہ تسمہ پکڑ کے مشق کری ایک ہاتھ میں اور मशहूर देकर के चले, मशहूर देकर के चले, इस तरह मशहूर अपनी गोद में रखा कि मशहूर को ठार लिया अपने वजूद से। अब जो तीर चलते हैं अब्बास के बदन पर आते हैं, मशदीजे तक के पहुंचते, एक मलहूम ने चुप करके एक जगह से मशदीजे का निशाना दिया, तीर आकर के मशहूर पर लगा, पानी बहा। अब उसके बाद तारीख ने जुमला लिखा, अब्बास फरस पर बाकी रह गए मुतहयरन, हैरत के आलम में कि कहूं तो क्या करूं, खैमों में कैसे जाऊं कि पानी नहीं है, दरिया की तरफ कैसे जाऊं कि दूसरी भी मश्क नहीं है। इसी हैरत के आलम में अब्बास फरस पर थे कि किसी ने छू करके बात किया, सीधा बाजू खराब हो गया। वल्लाहि इन कता तुम जमीन ही इतनी वहां भी अमदत रखती थी, तो सीधा बाजू खराब हो गया और बाया बाजू खराब हो गया। आजीजों ने किसी ने छू करके फातिमा के नाल को गुर्ज मारा, अब सारे अक्दस दो हिस्सों में तकसीम हो गया। आजीजों जब अली का सर दो हिस्सों में तकसीम हुआ था, तारीख का जुमला है, अमीर मोमिनीन ने अपने हाथों से अपने सर को संभाला था। मुझे नहीं मालूम जब अब्बास का सर दो हिस्सों में तकसीम हुआ, अब्बास ने कैसे अपने सर को जोड़ करके रखा। अब रहा न गया फरस पे, जमीन पे आए,
तौफीक अता फरमा, रहमत का या अरहम राहिमीन।